यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकारका विषयमा कलाकारहरू के भन्छन्?
लेस्बियन या ट्रान्सजेन्डर भन्ने बित्तिकै मान्छेको दिमागमा सबभन्दा पहिला कुरा के आउँछ भने सेक्सुअल एक्टिभिटी आउँछ।
जुन तरिकाले बाँच्न चाहेको जुन अधिकार छ त्यही अधिकार उसको पनि हो।
तेस्रो रिङ्गीलाई पनि बराबर एउटा अधिकार छ कि उनीहरूले पनि एउटा आदर पाओस्।
कुनै पनि कुरा सुरुवात गर्दा चाहिँ साह्रै गाह्रो हुन्छ। हेर्नुहोस्,
आफ्नो मनी सन्तानमा हुन्छन् तर त्यसमा हे दिसले कहिले हेर्नुहुन्न।
हामीले सक्छौँ भने यसलाई एकदम माया गरेर सपोर्ट गरौँ।
खुलेर बाँच्नुपर्छ आफ्नो जे अस्तित्व हो त्यसमा।
साथमा पूर्व सभासद सुनिल बाबु पन्त।
मानव अधिकारको एउटा विषय तर आधारभूत हक अधिकारबाट समेत वञ्चित रहेको।
के यी कलाकारहरूले भने जस्तै तपाईँले समलिङ्गी तेस्रो लिङ्गलाई समान नजरले हेर्नु भएको छैन भने किन?
हामी सबै भिन्न, हामी सबै समान, यो हो कार्यक्रम पहिचान। कार्यक्रम पहिचान समलिङ्गी तेस्रो लिङ्गीको अधिकार प्राप्तिको अभियान हो।
सुनिएका कतिपय कुरा सधैँ सत्य नहुन पनि सक्छन्, देखिएका तर ननियालिएका अपत्यारिएका कुराहरू भने सत्य पनि हुन सक्छन्।
नमस्कार, हामी सबै भिन्न, हामी सबै समान, यो कार्यक्रम पहिचान। तपाईँ सबैलाई स्वागत छ। म माधव दुलाल। नेलिरा समाजको उत्पादन र पहिचान मिडियाको प्रस्तुति कार्यक्रम पहिचान यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार प्राप्तिको कुरा गर्ने एकमात्र रेडियो कार्यक्रम हो। यो कार्यक्रम काठमाडौँमा थाहा सञ्चार नेटवर्क, कास्कीमा रेडियो तरङ्ग, मोरङमा रेडियो पूर्वेली आवाज, मकवानपुरमा रेडियो मकवानपुर, कञ्चनपुरमा रेडियो शुक्ला फाट एफएम, बाँकेमा रेडियो कृष्णसार एफएम, काभ्रेमा प्राइम एफएम र रेडियो रारामुगुबाट हरेक दिन प्रसारण हुँदै आएको छ। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार पहिलोपटक संविधानमा लेखिएको छ। संविधानमा लेखिएको अधिकार कार्यान्वयन भने भइरहेको छैन। समलिङ्गी विवाहलाई मान्यता दिने गरी सर्वोच्च अदालतको आदेशमा गठन भएको समलिङ्गी विवाह सम्बन्धी अध्ययन सम्बन्धी समितिले प्रतिवेदन बुझाएको पनि 2 वर्ष नाघिसक्यो, तर त्यसबारे अहिलेसम्म कुनै छेकछन्दो छैन। देश सङ्घीय संरचनामा गइसकेको छ र संविधान कार्यान्वयनको क्रममा रहेको छ। सङ्घीय संरचना अनुसार स्थानीय तह, प्रदेश र केन्द्रको चुनाव सम्पन्न भएर सरकार पनि गठन भइसकेका छन्। आज हामी पहिलो चरणमा स्थानीय तहमा चुनाव भएको खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर 6 का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रमेश राउतसँग कुराकानी गर्छौँ। यहाँलाई स्वागत छ कार्यक्रम पहिचानमा।
धेरै धेरै धन्यवाद यहाँलाई।
कसरी बित्यो अहिले यो स्थानीय तहको चुनाव भइसकेपछि अध्यक्षको रूपमा यहाँसम्म आइपुग्दा?
स्थानीय तहको निर्वाचन सकियो, तर निर्वाचन सकिए पनि स्थानीय तहका लागि आवश्यक कानुनहरू, आवश्यक कार्यविधिहरू बन्ने क्रम भएको थिएन। किनभने स्थानीय तहका लागि प्रदेश सभाले चाहिँ कानुनहरू निर्माण गर्नुपर्ने थियो। स्थानीय चुनाव अगाडि र प्रदेशको चुनाव पछाडि भएको कारणले यो बिचको अवधि कानुनविहीनताको एउटा स्थानीय तहलाई जुन अधिकारहरू दिएको छ ती अधिकारहरूसँग सम्बन्धित कानुनहरूको अभावमा विशेष गरिकन चाहिँ कामचलाउ ढङ्गबाट जुन यहाँबाट स्थानीय विकास मन्त्रालयले पठाएको एउटा खालको सामान्य निर्देशिका र नियमावलीको नमुनालाई त्यसैले आधार मानेर चाहिँ हामी अहिले अगाडि बढिरहेको अवस्था छ। अहिले भर्खरै चाहिँ निर्वाचन सम्पन्न भएपछि अब चाहिँ प्रदेशले स्थानीय तह सम्बन्धीका कानुनहरू बनाउने क्रममा अगाडि बढाएको छ। अब त्यही
कस्ता कस्ता कानुन चाहिँ आवश्यक पर्दो रहेछ नि स्थानीय तहमा?
स्थानीय तहमा अहिले विशेष गरिकन पहिले जिल्लामा रहेका सम्पूर्ण विषयगत कार्यालय र संरचना त्यससँग सम्बन्धित विभागहरू अहिले सम्पूर्ण चाहिँ नगरपालिकामा झरेको अवस्था छ। ती नगरपालिकामा पहिले जुन जिल्लामा जस्तो जिल्ला विकास भयो, जिल्ला जनस्वास्थ्य भयो, त्योसँग अर्को के अरे चाहिँ शिक्षा स्वास्थ्य लगायतका मालपोतदेखि लिएर सारा विषयगत कार्यालयहरूसँग सम्बन्धित नीति नियम र स्थानीय विकास के अरे स्थानीय तहले पाउने बजेट सम्बन्धीका जम्मै सम्पूर्ण बजेट सञ्चालन खर्च सम्बन्धीका र जस्तै राजस्व सम्बन्धीका सबै कार्यविधिहरू चाहिँ आवश्यक छन्, ती बन्ने क्रममा छन् अहिले।
अहिले स्थानीय तहले बजेट बनाइसक्नुपर्ने अब समय पनि आइसक्यो नि।
हजुर,
के छ तयारी खोटाङको चाहिँ
स्थानीय तहलाई?
हलेसी तुवाचुङ नगरपालिकाको बजेटको बारेमा
हामीले यसभन्दा अगाडि नै कार्तिक महिनामा पहिलो नगर परिषद गऱ्यौँ र त्यो नगर परिषदले यस वर्षका लागि जुन आर्थिक वर्ष अहिले के रह्यो भनेदेखि अब नयाँ संरचनामा देश गएको हुनाले खास गरी बजेट अर्को आर्थिक वर्षका लागि चाहिँ प्रस्तुत गर्ने गरिन्छ तर यो वर्ष पनि र अर्को वर्ष पनिका लागि यस बाजी बजेट प्रस्तुत हुँदैछ हामीले यो वर्षका लागि गत कार्तिकमा बजेट के अरे चाहिँ परिषद गरेर बजेट चाहिँ विनियोजन गरिसकेका छौँ भने अब फेरि आउने आर्थिक वर्षका लागि अब लगभग चैतको अन्तिम अथवा वैशाखको पहिलो हप्ता फेरि अर्को हाम्रो परिषद हुँदैछ त्यसले आउने आर्थिक वर्षका लागि बजेट निर्धारण गर्दछ
यहाँको स्थानीय निकायमा जनप्रतिनिधिको रूपमा काम गरेको पहिलो अनुभव कस्तो रह्यो तपाईँ पहिलो पटक हो स्थानीय तहमा जनप्रतिनिधिमा काम गर्नुहुन्छ
योभन्दा
विद्यार्थी नेता हुनुहुन्थ्यो
हजुर योभन्दा अगाडि अब हामी स्थानीय तहको निर्वाचन हुँदाखेरि र जनप्रतिनिधि हुँदाखेरि कमै उमेरको थियौँ त्यस कारणले त्यस बेलाको विधि प्रक्रिया सिस्टमका बारेमा त्यति हामीलाई जानकारी थिएन र स्थानीय तह सञ्चालनका बारेमा त्यत्रो अनुभव हामीसँग थिएन र यो 20 वर्ष पश्चात स्थानीय तहको निर्वाचन भयो र हामी आफै पनि जनप्रतिनिधिका रूपमा अहिले काम गर्ने मौका पाएको अवस्था छ अब खास गरिकन नयाँ के अरे चाहिँ देश राज्य पुनर्संरचना गइसकेपछि एउटा नयाँ अनुभव पनि र हामी स्वयं पनि नयाँ मान्छे भएकोले एउटा सिकाइको प्रक्रिया एउटा चाहिँ सिक्दै गरेको प्रक्रिया भनौँ न एउटा खालको अब देशले नै सिक्दैछ सङ्घीय संरचनाको अभ्यासहरू अरू देशबाट हामीले सिक्दैछौँ भने हामीले पनि स्थानीय तह सञ्चालन सम्बन्धीको एकअर्कामा सिकासिक चलिरहेको छ हेर्नुहोस् एउटा नगरपालिकाले एउटा गाउँपालिकाले के निर्णय गर्छ अथवा कस्तो खालको नियमावली कार्यविधि बनाउँछ अर्को नगरपालिकाले गाउँपालिकाले हेरेर बसेको अवस्था छ अहिले हेर्नुहोस्
भनेको कुनले कस्तो गर्छ त्यही अनुसार हामी पनि गराउँला भन्ने
हो जस्तै भर्खरै मात्रै हामीले शिक्षा नियमावली अलैसी तुवाचुक नगरपालिकाले नगर शिक्षा नियमावली पारित गऱ्यौँ अब त्यो गर्ने क्रममा रूपागढ मजुवागढी नगरपालिकाले के गर्यो अरू गाउँपालिकाले के गर्यो र हामीले गरे पश्चात पनि अलैसी तुवाचुक नगरपालिकाले कस्तो नियमावली शिक्षा नियमावली बनायो भनेर अरूले हेरेर चाहिँ काम गर्ने अगाडि बढ्ने सिक्ने सिकाइको प्रक्रिया चाहिँ अगाडि बढेर अवस्था छैन
जस्तो एउटा नेता बन्दा र जनप्रतिनिधि बन्दामा धेरै फरक रहेछ नि त्यसमै
अब दायित्व जिम्मेदारीका हिसाबले बिल्कुल फरक कुरा रहेछ एउटा चाहिँ राजनीतिक पार्टीको चाहिँ एउटा सदस्यका रूपमा पार्टीको काम सञ्चालन गर्नु र जनप्रतिनिधिको हिसाबमा सबै पार्टी सबै चाहिँ लिङ्ग वर्ग क्षेत्र एउटा सामाजिक हिसाबले चाहिँ नेतृत्व गर्नु यो बिल्कुल फरक कुरा हो र फरक अनुभव भइरहेछ होइन
भनेको आकाङ्क्षा जनताका आकाङ्क्षा त धेरै हुने तर आकाङ्क्षा पुरा गर्न चाहिँ कठिन हुने अवस्था कतिको देख्नुहुन्छ यहाँ
मैले निर्वाचन पछाडि त्यो अनुभव गरेको छु किनभने निर्वाचनमा एउटा खालको ठुलो सपना बोकेर एउटा खालको चाहिँ योजना कार्यक्रमका साथ हामी जनता कहाँ गयौँ र निर्वाचन पश्चात विजय पश्चात एउटा जुन हिसाबले त्यो त्यसको पालना त्यसको कार्यान्वयनमा जानुपर्ने हो त्यो बिल्कुल अब त्यसको प्रक्रिया अब ढिला नै हुन्छ हेर्नुहोस् र अर्को कुरा के छ भनेदेखि अहिले चाहिँ गाउँमा के भएको छ भने जुन नयाँ नगरपालिका र गाउँपालिकामा हाम्रो अनुभव चाहिँ के छ भने बजेट हामीले प्रशस्त छुट्याएका छौँ तर त्यो बजेट खर्च गर्ने कार्यविधि चाहिँ बहुत झन्झटिलो भएकाले पनि अहिले गाउँमा जुन जुन बजेट छुट्याएर उपभोक्ता समितिहरू निर्माण भएका छन् उहाँहरू चाहिँ दिगदार भएको अवस्था छ हेर्नु खर्च गर्ने प्रणाली हामीले राज्य पुनर्संरचना गऱ्यौँ सङ्घीयताको चाहिँ ढाँचा स्थानीय तहलाई चाहिँ शक्ति सम्पन्न बनायौँ भनेर एउटा खालको हुन्छ तर आर्थिक कार्यविधि जुन बजेट खर्च गर्ने कार्यविधि छ त्यो पुरानै छ त्यो अत्यन्तै झन्झटिलो भएकोले पनि हामीलाई अहिले समस्या भइरहेको छ बजेट खर्च गर्ने प्रणालीका कारणबाट हेर्नुहोस्
भनेको त्यसले गर्दा त विकास निर्माणका काममा असर परेको छ त्यसो भए
विकास निर्माणका कामहरूमा एकदम ढिला सुस्ती जस्तो हामीले कार्तिकमा नगर परिषद गऱ्यौँ
गरेर
बजेट विनियोजन गऱ्यौँ तर अहिलेसम्म आइपुग्दा हामीले लगभग 20% बजेट पनि पुँजीगत बजेट खर्च गर्न सकेको अवस्था छैन अब प्राविधिक स्टामेटदेखि लिएर सारा कुरा मूल्याङ्कनदेखि लिएर अहिले फेरि पहिला बरु गाउँ विकास समितिको संरचना हुँदाखेरि गाउँ विकास समितिकै कार्यालयबाट चाहिँ सबै कुरा बजेट पनि ती नजिक आउने तीबाट वितरण हुने बिलहरूमै पेस गर्ने ती सम्झौता गर्ने प्रणाली थियो अहिले चाहिँ के भने बजेट खर्च गर्नका लागि उपभोक्ता समितिको खाताबाट सञ्चालन हुनुपर्ने किनभने हाम्रो पहाडी भेग भएकोले ब्याङ्किङ सुविधा नभएकोले त्यो एउटा समस्या छ अर्को कुरा नगरपालिकाको केन्द्रमा सम्झौता गर्नुपर्ने र फोरफाराक सम्बन्धी सबै काम कारवाही चाहिँ आर्थिक काम कारवाही चाहिँ नगरपालिकाले सञ्चालन गर्ने अहिलेको प्रक्रियाका कारणले केही समस्या आइरहेको अवस्था छ हामीलाई हेर्नुहोस्
भनेको माग चाहिँ धेरै आइरहेछ तर त्यसलाई माग पुरा गर्नका लागि झन्झटिला प्रक्रियाहरूले गर्दाखेरि सकिरहेको अवस्था छैन
हो अहिले अब मेरो अनुभवमा अरू सम्पूर्ण अधिकार सूचीहरू जस्तै अघि मैले भनिहालेँ, शिक्षा नियमावली हामीलाई नै बनाउने अधिकार छ अहिले स्थानीय हाम्रो नगरपालिकाभित्रका लागि सबै कुरा, जुन पहिले जिल्ला विकास समिति के अरे जिल्ला शिक्षा कार्यालयले सञ्चालन गर्थ्यो, अर्थमा के अरे चाहिँ शिक्षा मन्त्रालयले कार्यविधि पठाउँथ्यो त्यो बनाउने। अब यस्ता खालका अधिकारका सूचीहरू चाहिँ राम्रोसँग इन्टरटेन गरेको अवस्था छ अहिले स्थानीय तहले। तर जुन सबैभन्दा महत्त्वपूर्ण विकास निर्माणको कामसँग सम्बन्धित आर्थिक कार्यविधि र आर्थिक नियमावलीहरू हुन् यी चाहिँ अब केन्द्रबाटै एक किसिमको नियन्त्रित र निर्देशित भएको जस्तो अवस्था छ। अब प्रदेश सरकारले कानुन बनाएपछि त्यसमा
भनेको सिंहदरबारको अधिकार अहिले पनि गाउँमा पुगिरहेको छैन भन्ने बुझिन्छ त्यसो भए।
अरू कागजी अधिकारहरू, अरू विषयगत कार्यालयसँग सम्बन्धित अधिकारहरू त पुगे, तर जुन मुख्य समाजलाई राष्ट्रलाई अगाडि बढाउने आर्थिक विकासका चाहिँ महत्त्वपूर्ण चाहिँ कुराहरू छन् ती कुराहरूमा चाहिँ अहिले पनि चाहिँ केन्द्रीकृतै भएको जस्तो चाहिँ अनुभूति भइरहेको छ हामीलाई। हेर्नुहोस्
भनेको त्यो अनुसार अब तपाईँको झन्झनै अब लगभग स्थानीय तहको निर्वाचन भएको पनि अब झन्झनै एक वर्ष पुग्न लागिसक्यो, असारमा एक वर्ष पुग्छ भनेको, बाँकी अब चार महिना बाँकी छ एक वर्ष पुरा हुनको लागि,
हजुर
होइन। यो अहिलेसम्म पनि त्यो केन्द्रीकृत शासनकै चाहिँ झल्को दिने गरी स्थानीय तह सञ्चालन भइरहेका छन्
अहिले भनेर अहिले तपाईँलाई मैले भन्नुपर्दा विभिन्न अघि मैले सुनाएँ शिक्षा स्वास्थ्य सम्बन्धित अरू सहकारी भयो अरू अरू विषयगत कार्यालयहरू चाहिँ स्थानीय तहमै सम्पूर्ण अधिकार गएको छन् भन्ने लाग्छ, किनभने स्थानीय कागजमा गएको छ र त्यो खालको अभ्यास पनि सुरु भइसकेको अवस्था छ। तर मुख्य कुरा चाहिँ मैले तपाईँलाई जोड्न चाहेको के भने आर्थिक कार्यविधि, जुन खर्च गर्ने प्रणाली, जुन पुँजीगत बजेट ठुलो बजेट चाहिँ हुन्छ त्यो खर्च गर्ने प्रणाली चाहिँ अलिकति केन्द्रीकृतै छ, नगरपालिका केन्द्रित र नगरपालिकामा पनि केही सीमित व्यक्तिहरू त्यहाँको चाहिँ केन्द्रित भएर त्यो खर्च गर्ने प्रणाली चाहिँ अलिक झन्झटिलो बजिलो खालको भएको अवस्था छ अहिले।
नगरपालिकाको प्रवक्ता पनि हुनुहुन्छ यहाँ त,
हजुर,
अनि त्यो गाँठो फुकाउन त यहाँहरू पनि लाग्नुपर्ने होला नि।
अब अहिलेसम्म र हाम्रोमा अब विशेष गरिकन खोटाङको सवालमा भन्ने हो भने केही गाउँपालिका नगरपालिका वरिपरिका साथीभाइहरूसँग कुरा हुँदाखेरि अहिले किसिमको ओडामा चाहिँ विभिन्न सिफारिसका सम्बन्धीका विभिन्न अरू अरू के अरे चाहिँ लामो चाहिँ अधिकारका सूचीहरू गएका छन् र अहिलेको सबैभन्दा ठुलो असन्तुष्टि चाहिँ वडा अध्यक्षहरूको विशेष गरिकन के देख्छु भने म यही आर्थिक कार्यविधि चाहिँ आर्थिक प्रणाली सबै कुरा चाहिँ एउटा चाहिँ सामान्य चियाको समय बिल चाहिँ नगरपालिकामा लगेर पेस गर्नुपर्ने र बजेट ल्याउनु पर्ने त्यसरी चाहिँ कार्यालय सञ्चालन गर्नुपर्ने अवस्था आएकोले त्यो खालको समस्या छ। अब लाग्छ यो हाम्रो चाहिँ के छ भनेदेखि हाम्रो आशा के छ भने प्रदेशले कानुन बनाइसकेपछि यी कुराहरू फुक्छन् भन्ने आशले हामी बसिरहेछौँ अहिले।
यो प्रदेश र अब तपाईँको स्थानीय तहको एउटा सरकार भयो त पनि स्थानीय सरकार, अर्को प्रदेश सरकार, अर्को केन्द्र सरकार,
हजुर,
अब तपाईँहरूले प्रत्यक्ष स्थानीय तहले चाहिँ प्रदेशसँग पनि समन्वय गर्नुपर्ने होला,
हजुर,
कसरी समन्वय गर्नुहुन्छ?
अब विभिन्न कुराहरू अब केन्द्र र स्थानीय तह, प्रदेश र स्थानीय तह र केन्द्र प्रदेश स्थानीय तह यी तिनवटा निकायका यी तिनवटा तहका कतिपय साझा अधिकारका सूचीहरू छन्। जस्तो राजस्व सम्बन्धी भयो, त्यस्तै अरू चाहिँ यो राजस्व वृद्धि सम्बन्धीका कुराहरू, आर्थिक के अरे यो प्राकृतिक स्रोत साधन सम्पदाका कुराहरू र विभिन्न कुराहरू जुन आम्दानीसँग नगरपालिकाको अथवा स्थानीय तहको आम्दानीसँग सरोकार राख्ने जुन कुराहरू छन् यी साझा सूचीहरू भएका कारणले कतिपय कुराहरू स्थानीय तहले अहिले निर्णय गरिसकेपछि सामान्य कर लाउने, सामान्य राजस्व सङ्कलन गर्ने अधिकार स्थानीय तहलाई अहिलेकै चाहिँ कानुनअनुसार पनि छ, त्यो अनुसार हामी अघि बढिसकेका छौँ राजस्व सङ्कलन आफ्नो आम्दानी बढाउनको लागि। तर कतिपय
कुराहरू
जनताले स्वाभाविक रूपमा अहिले गाउँपालिका नगरपालिकामा घर नक्सा पासदेखि लिएर सारा कुराहरू जग्गाको मालपोत करदेखि लिएर सबै कुरा बढेको अवस्था छ र त्यही अनुसारको एउटा खालको परिवर्तनको र विकासको अनुभूति दिनुपर्ने दायित्व चाहिँ हामीमा आएको छ। हेर्नुहोस्
जस्तो जनताबाट कर धेरै उठाउने भन्दाखेरि अरू स्रोत खोज्न सकिने अवस्था तपाईँहरूको यो हलिसी तुवाचुङ नगरपालिकामा छ कि छैन?
हाम्रोमा विशेष गरिकन पर्यटन हो र अर्को जलविद्युत, त्योसँग सम्बन्धित अरू कुरा जडीबुटीहरू लगायत यस्ता कुराहरू हाम्रा त्यहाँका आम्दानीका स्रोतहरू भोलिका लागि हुन सक्छन् र अहिले पनि ठुलो आम्दानीको स्रोत भनेको हाम्रो पर्यटन हो। त्यहाँ चाहिँ अब जनताबाट उठाएको करले नै सबै कुरा गर्न सकिन्छ भन्ने भन्दा पनि हाम्रो लागि अब एउटा खालको सेवालाई चाहिँ नै प्रभावकारी बनाउनको लागि अब हरेक स्थानीय तहले चाहिँ हामीले पनि सामान्य कर त उठाएकै छौँ अरू पनि, तर हाम्रो भोलिको लागि हलेसी तुवाचुङ नगरपालिका विकास गर्ने मुख्य माध्यम भनेको हाम्रो पर्यटन हो र त्यही अनुसार हामीले बजेट छुट्याएर अहिले काम गरेर
त्यसको लागि त पूर्वाधार पनि चाहिएला
हो।
पूर्वाधार छ
अहिले करिब 50 लाखभन्दा माथि हामीले हलेसीको गुरुयोजना निर्माण विशेष गरिकन अहिले हामी सुरु फेजमा छौँ अब हलेसी सारा कुराहरूले गर्दा अहिले चाहिँ बाटोघाटो पुल पुलिसो साँगुरिँदै गरेर अधिग्रहण गरेर चाहिँ जग्गाको वरिपरिका चाहिँ स्थानीय बासिन्दाहरूको कारणले केही साँगुरो भएको अवस्थामा छ अहिले हामीले हलेसी वरिपरिका चाहिँ संरचनाहरूलाई चाहिँ सार्वजनिक अथवा चाहिँ मन्दिरको जग्गामा बनेका संरचनाहरू भत्काएर त्यसलाई फराकिलो बनाउने काम अगाडि बढाएका छौँ। सँगसँगै अब हामीले कुनै पनि दीर्घकालीन सोच बेगर केही केही कुराहरू निर्माण गरिहाल्नुभन्दा पनि ठुलो एउटा मास्टर प्लान बनाएर हलेसीको बारेमा एउटा गुरुजना निर्माणका लागि अहिले त्यसको लागि प्राविधिक टोलीले सर्वे गरिरहेको अवस्था छ र त्यो अनुसार हामीले 5 वर्षे योजना चाहिँ हलेसी मन्दिरका बारेमा अगाडि बढाएर त्यो अनुसार काम गरेर त्यसलाई हलेसी तुवाचुक नगरपालिकाको आम्दानीको स्रोतको रूपमा विकास गर्ने हामीले लक्ष्य राखेका छौँ।
भनेको त्यो एउटा माध्यम थियो,
एउटा माध्यम थियो।
जलविद्युत कहिले उत्पादन हुन्छ, विद्युत कहिले उत्पादन,
जलविद्युत अब हाम्रो
कहिले बन्छन्,
हाम्रो नगरपालिका
कहाँबाट जुटाउने त्यसको लागि?
हाम्रो नगरपालिका कोशी नदीको मुख्य आधार जुन हाम्रो कोशी छ त्यसको मुख्य नदी अब सुनकोशी भयो, त्यसमा मिसिने अर्को सहायक ठुलो नदी दुधकोशी भयो, त्योभन्दा बाहेक पनि हाम्रो नगरपालिकामा अरू चाहिँ सम्भावना बगेका ठाडा खोलाहरू छन्, साना साना खोलाहरू, र विशेष गरिकन हामीले साना जलविद्युत आयोजन जुन स्थानीय तहलाई अहिले अधिकार दिएको छ जलविद्युत आयोजना के अरे चाहिँ निर्माणको त्यसको चाहिँ पेरिफेरीभित्र रहेर जलविद्युत आयोजन निर्माण गर्ने, सँगसँगै हाम्रो नगरपालिकालाई घेरेको दुधकोशी र सुनकोशीलाई एउटा खालको ऱ्याफ्टिङ पर्यटनका रूपमा पनि विकास गर्न सक्ने सम्भावना छ। हामीले त्यसको दुधकोशी र सुनकोशीमा आफ्नो नगरपालिकाभरि सडकको करिडोर निर्माण गर्ने र त्यहाँ नजिक ऱ्याफ्टिङ सञ्चालन गर्ने जुन पर्यटनको रूप के अरे पर्यटकीय हिसाबले अहिले एउटा आकर्षणको चाहिँ माध्यम पनि बनेको छ ऱ्याफ्टिङ, त्यो चाहिँ सञ्चालन गर्ने हामीले लक्ष्य राखेका छौँ र त्यसको लागि पनि त्यसको सम्भावना अध्ययनका लागि पनि हामीले बजेट छुट्याएका छौँ।
अब तपाईँहरूले आफ्नो योजना बनाउँदाखेरि स्थानीय तहमा कतिको छलफल गर्नु, जनतासँग कतिको छलफल हुन्छ अथवा आफै योजना बनाएर लागू गर्नुहुन्छ, खासमा के छ?
अब अहिले पहिले वडाको संरचना, योभन्दा पहिले गाउँ विकास समितिको संरचना थियो, त्यो संरचना
पहिला कुनै काम गर्दाखेरि सार्वजनिक सुनवाईसम्म हुने गर्थ्यो, त्यो प्र्याक्टिस
अहिले अहिले पनि के छ भनेदेखि 9 वडाहरू पहिलेका 9 वडाहरू जुन छन् ती वडाहरू प्लस ती वडाहरूभन्दा बाहेक पनि अहिले पहिलेकै वडा संरचना जस्तो गरेर टोल विकास संस्था गठन गर्ने, त्यो टोल विकास संस्था प्रत्येक टोल विकास संस्थामा गएर सर्वसाधारणहरूलाई त्यहाँको चाहिँ सरकारवालाहरूसँग छलफल गर्ने, पहिलो चरणमा त्यहाँबाट हामीले चाहिँ योजनाहरू छनौट गर्ने र त्यो योजना ल्याएर वडामा हाम्रो चाहिँ वडामा एउटा खालको ठुलो भेला सर्वदलीय सर्वपक्षीय एउटा खालको बुद्धिजीवीहरूको सबै खालको भेला राखेर एउटा सुझाव त्यहाँ पनि सङ्कलन गर्ने र ती जुन टोल विकास संस्था र वडामा आएको सुझावलाई आधार मानेर वडा कार्य समितिले योजना छनौट गर्ने र योजना छनौट गरेर वडाले पास गरेर नगरपालिकामा लाने, त्यसलाई नगर कार्यपालिका अथवा नगर परिषदले पास गर्ने त्यो खालको सिस्टम छ। अब पहिलेको जस्तो वडाको संरचना के अरे चाहिँ गाविस र गाउँ विकास समिति र वडाको संरचना नभए पनि त्योसँग मिल्दोजुल्दै संरचना जुन त्यही टोल लेभलबाटै विकासको छनौट प्रक्रिया अहिले सुरु हुन्छ,
हामीले पारदर्शी रूपमा काम अगाडि बढाइरहनु भएको छ। तपाईँ
टोलबाट छिरेका योजनाहरू नगर परिषदबाट पास हुन्छन् अन्तिममा अनि योजना सञ्चालन हुन्छन्,
सबै योजना पास हुन पनि सक्छन्, महत्त्वपूर्ण योजनाहरू पास हुन सक्छन् भन्ने
आवश्यक ठानिएका योजनाहरू वडाबाटै नगर परिषदमा चाहिँ प्रस्ताव गरिन्छ र नगर परिषदले पास
हुन्छ। मेरो राम कहानी मला
जे देखिन्छ त्यो सत्य हुँदैन र जे सत्य हुन्छ त्यो देखिँदैन।
तपाईँलाई कार्यक्रम पहिचानमा फेरि स्वागत छ। हामी सबै भिन्न, हामी सबै समान, यो कार्यक्रम पहिचान निलिरा समाजको उत्पादन र पहिचान मिडियाको प्रस्तुति हो। यो कार्यक्रम तपाईँलाई कस्तो लागिरहेको छ? तपाईँलाई लागेको कुरा निलिरा समाजको तपाईँले फोन गर्दा पैसा नपर्ने टेलिफोन नम्बर 1660-01-20-140 फोन गरेर टिपाउन सक्नुहुन्छ भने पहिचान मिडिया @gmail.com लेखेर पनि पठाउन सक्नुहुन्छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको गतिविधि, विचार लगायतका सामग्री पढ्न र हेर्नका लागि पहिचान.com अङ्ग्रेजी र नेपाली दुवै संस्करणमा सञ्चालित छ। आजको कार्यक्रम पहिचानमा हामी स्थानीय तहमा भइरहेका काम कारवाही, अबका योजना लगायतका विषयमा केन्द्रित रहेर खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर 6 अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रमेश राउतसँग कुराकानी गरिरहेका छौँ। यहाँलाई फेरि स्वागत छ कार्यक्रम पहिचानमा।
यहाँलाई धन्यवाद।
हामीले अघिसम्म विकास निर्माणका विषयमा केन्द्रित रहेर कुराकानी गऱ्यौँ।
हजुर,
अब स्थानीय नागरिकको, स्थानीय जनताको अधिकार चाहिँ कतिको माग्न आउँछन्? के छन् अधिकार दिने?
अहिले निर्वाचन पश्चात विशेष गरिकन राज्यले यो चाहिँ अब राज्यको नारै थियो, सिंहदरबारका अधिकार घर घरमा भन्ने, जुन संहिताको उद्देश्य मकसद एउटा खालको शक्ति विकेन्द्रीकरणको चाहिँ हो थियो। त्यो अनुसार अहिले नगरपालिकामा हरेक खालका मान्छेहरू आउनुहुन्छ, वडा कार्यालयमा हरेक खालका मान्छेहरू आउनुहुन्छ। र जुन पहिले भनिएको थियो अब नागरिकता राजधानीदेखि लिएर हरेक कुरा अब जिल्लामा जान पर्दैन, नगरपालिकाबाट वडाबाट चाहिँ वितरण हुन्छ, त्यहाँबाट चाहिँ काम कार्य सञ्चालन हुन्छ भन्ने कुरा थियो। तर अहिले त्यसैका लागि चासो देखाउँदै धेरै मान्छेहरू आउनुहुन्छ, नागरिकता त अब नगरपालिकामै बन्छ होला नि भन्दै आउनुहुन्छ, पासपोर्ट त अब नगरपालिकामै, अब जग्गा घरको रजिस्ट्रेसन चाहिँ पास त नगरपालिकामै हुन्छ नि भन्दै आउनु भएको छ। अहिले हामीले दुःखका साथ हाम्रो काम कारवाही अब त्यो खालको चाहिँ संरचना बनि नसकेको हुनाले उहाँहरूलाई फर्काउनु पर्ने अवस्था छ। विशेष गरिकन अधिकार खोज्न आउने भनेकै त्यस्ता खालका मान्छेहरू हुन्छ जो सेवाका लागि टाढा जानु पर्थ्यो हिजो,
जो 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 चाहिँ अब सदैवदेखि अधिकार विहीन वर्ग समुदायहरू पनि छन्, त्यस्ता व्यक्तिहरू पनि आउँछन् होला नि।
अहिले पछिल्लो चरणमा विशेष गरेर अघि भनिहाल्नु भयो, योभन्दा पहिले राज्यले छुट्याएका जुन लक्षित वर्ग भनेर भनिएको थियो, अहिले लक्षित वर्गका लागि पहिलेको जस्तो केन्द्रबाटै बजेट नछुट्टिएको अवस्था र नगरपालिकाले आवश्यकता अनुसार मात्रै रगत र बजेट विनियोजन गरेको अवस्थामा पहिला चाहिँ के थियो भने आवश्यकता चाहिँ पछिबाट पहिचान गरिन्थ्यो, अथवा त्यो पैसा कतिपय चाहिँ लक्षित वर्गले त लगेर घरलौरी बाँडेर पनि चाहिँ चलाउने अवस्था थियो। अब उत्पादनशील क्षेत्रमा त्यो बजेट खर्च नभइसकेपछि नगरपालिकाले कतिपय लक्षितका नाममा सिधै कार्यक्रम लाने तर बजेट उनीहरूलाई नदिने, त्यसरी बिना शीर्षकको बजेट नदिने योजनाका कारणले कतिपय चाहिँ हाम्रो खै त लक्षित वर्गको खै त हाम्रो चाहिँ अपाङ्ग भयो, चाहिँ वृद्ध वृद्धा भयो, अथवा चाहिँ जनजाति भयो, दलित भयो, यस्ता खालका चाहिँ वर्गहरू चाहिँ आउनु
पर्यौँ, हामीले अधिकार पाएनौँ, हामीलाई चाहिँ अब बजेट विनियोजन यहाँबाट गरिदिनु पऱ्यो भन्ने आउनुहुन्छ।
हजुर,
त्यो विनियोजन गर्न सम्भव हुन्छ होला, कसरी स्रोत जुटाउन सकिन्छ होला?
बजेट विनियोजन गर्न सम्भव छ तर कार्यक्रमहरू बनाउन सक्ने अवस्था छैन। हेर्नुहोस् के कार्यक्रमका लागि, जस्तै हामीले भर्खरै हाम्रोमा लक्षित वर्ग अन्तर्गतै पर्ने जुन कामी जाति हुनुहुन्छ उहाँहरू अहिले पनि फलामको काम आरान सञ्चालन गर्नुहुन्छ, उहाँहरूलाई मेसिन वितरण गऱ्यौँ जुन आगो फुक्नको लागि, योभन्दा पहिले परम्परागत मेसिनहरू उहाँहरूले चलाउनुहुन्थ्यो, तर योभन्दा अगाडि उहाँहरूले धेरैचोटि चाहिँ बजेट आफ्नो शीर्षकको आफ्नो लक्षित वर्गको बजेट लगे पनि त्यसरी कुनै ठोस उत्पादनशील क्षेत्रमा चाहिँ देखिने गरी खर्च नगरेको अवस्था छ। हुन त त्यो उहाँहरूको गल्ती होइन, किनभने उहाँहरूसँग त्यो खालको योजना निर्माण गर्ने त्यो क्षमता नभएर पनि हो, तर अब चाहिँ हामीले बजेट डाइरेक्ट दिने भन्दा पनि उहाँहरूसँग सम्बन्धित कार्यक्रमहरू र योजनाहरू बनाउनको लागि हामीले मद्दत गर्ने र ती योजनाहरू हाम्रै अन्तर्गत वडा अन्तर्गतै रहेर एउटा योजनाका रूपमा सञ्चालन गर्ने चाहिँ
नीति। यो काम त उदाहरणीय अरू नगरपालिकाका लागि अरू स्थानीय तहका लागि पनि उदाहरणीय बन्न सक्ने भयो नि।
हजुर,
धेरै त अहिले नेपालमा बेरोजगार पनि छन्।
हजुर,
होइन, अब उनीहरूले रोजगारी खोजिरहेका छन्, तपाईँहरूलाई स्थानीय तहमा भोट हालिरहँदाखेरि पनि हामीले रोजगारी पाउँछौँ भन्ने आशा तपाईँहरूसँग व्यक्त गरेका पनि थियो होला, त्यसका लागि चाहिँ तपाईँहरूले कस्तो योजना बनाउँदै हुनुहुन्छ, अरू स्थानीय तहले कस्तो गर्नुपर्ला, के छ सम्भावना के छ स्थानीय तहमा
अहिले? अब त्यस्ता खालका रोजगारी सिर्जनाका
तालिम दिने अथवा चाहिँ आफै स्वरोजगार बन्न सक्नेतर्फ प्रेरित गरिदिने,
अहिले हामीले हलेसी तुवाचुङ नगरपालिकामा पनि युवा उद्यमी र युवा उद्यमीको कार्यक्रमहरूका लागि ठुलो बजेट छुट्याएका छौँ हामीले, जुन 70 लाखभन्दा माथिको बजेट छ, त्यो बजेट चाहिँ हामीले जो युवाले आफू रोजगार हुन सक्ने र अरूलाई पनि के रोजगार दिन सक्ने एउटा उदाहरणीय काम प्रस्तुत गर्न सक्छ अथवा आफ्नो भविष्य आफ्नो चाहिँ व्यावसायिक क्षमताको निर्माण गर्ने उद्देश्य राखेर काम गर्न अगाडि बढेको छ, त्यस्ता खालका युवाहरूलाई अनुदानको रूपमा ऋणको रूपमा नगरपालिकाले सिधै चाहिँ बजेट उपलब्ध गराउने, त्यो सँगसँगै गाउँमा रहेका महिला पुरुष अथवा जाति जातित्वसँग सम्बन्धित हरेक कला सिप भागा मान्छेहरूलाई थप प्रभावकारी ढङ्गले सिपको तालिम दिने, जस्तै अहिले हामीले सिलाइ कटाइको तालिमहरू, जुत्ता सिउने तालिमहरू चाहिँ प्रदान गरिरहेको अवस्था छ, अनि उद्यमशीलता विकासका लागि जस्तो एउटा खालको ओरिएन्टेसन प्रोग्रामहरू, मोटिभेसन प्रोग्रामहरू जुन व्यावसायिक रूपमा कृषि पशुपालन गर्नेहरूका लागि त्यस्तो खालको काम चाहिँ कार्यक्रमहरू सञ्चालन गरिरहेको अवस्था छ अहिले।
यी कार्यक्रममा गर्न आउनेमा महिला पुरुष सँगसँगै तेस्रो लिङ्गी समलिङ्गी पनि आइरहेछन् कि छैनन् अहिलेसम्म तपाईँहरूको नगरपालिकामा?
अब अहिले हाम्रोमा चाहिँ के छ भनेदेखि, अब त्यस्तो खालको भिन्न रूपले आफ्नो समुदायको प्रतिनिधित्व र समुदायको अधिकार खोज्नका लागि खुलमखुला रूपमा चाहिँ त्यस्तो आइरहेको अवस्था छैन, तर हामीले कतिपय ठाउँमा पहिचान गरेको छौँ त्यो खालको समुदाय पनि हाम्रो नगरपालिकामा छ र उहाँहरूका उहाँहरूको सम्पर्क उहाँहरूको सम्बन्ध र अधिकार सम्बन्धीको कुरा सायद अब जसरी अहिले चाहिँ पहिचान मिडिया अथवा यो पहिचान मिडियाले कार्यक्रम सञ्चालन गरिरहेको छ देशभरि, यसरी नै उहाँहरूको कानमा पनि पर्नुपर्ने अवस्था छ र मात्रै उहाँहरू खुल्नुहुन्छ, आफ्नो परिचय दिनुहुन्छ, आफ्नो अधिकारहरू खोज्नुहुन्छ र आफ्नो वास्तविक पहिचान चाहिँ समाजमा उजागर गर्नुहुन्छ, त्यो गर्नु आवश्यक छ।
उहाँहरूकोमा अहिलेसम्म जनचेतना पुगेको छैन आफ्नो पहिचानको बारेमा?
छैन छैन,
त्यो पुर्याउनका लागि स्थानीय तहबाट केही गर्न सकिन्छ?
स्थानीय तहमा विशेष गरिकन अहिले हामीले वडादेखिकै विभिन्न योजना काम कार्यक्रमहरू सञ्चालन गर्दाखेरि एउटा सम्बोधन गर्न सकिने ढङ्गबाट हरेक कुराहरू
जुन संविधानमा लेखिएको छ त्यो विषय चाहिँ अब तपाईँहरूको योजना नीति निर्माण नीति बनाउँदा कानुन बनाउँदा त्यसमा पनि त्यो शब्द पनि राखिदिनु भयो भने पढ्दै जाँदा म त यो हो नि भन्दै आउने कोही हुन्थ्यो कि?
हो, आजसम्म हाम्रो सिस्टम के छ भने हरेक कार्यक्रम औपचारिक कार्यक्रमदेखि लिएर अब वडागत संरचना नगरपालिकाको संरचनामा सम्बोधन गर्ने क्रममा पनि अहिलेसम्म हाम्रो कन्सेप्ट के छ भने महिला पुरुष समाजमा दुईवटा मात्रै लिङ्गको अथवा वर्गको चाहिँ अस्तित्व रहेको छ भन्ने छ. तर अहिले हामीले हरेक ठाउँमा कार्यक्रमहरू लैजाँदाखेरि महिला र पुरुष मात्र छैन, अहिले यस्तो खालको यो तेस्रो लिङ्गी जुन अहिले अल्पसङ्ख्यकका रूपमा हुनुहुन्छ उहाँहरू, यो भनेको छुट्टै पहिचान हो, उहाँहरू पनि यसरी लड्नु भएको छ र संविधानले नै यस्तो खालको अधिकार उहाँहरूलाई प्रदान गरेको छ. यदि त्यस्तो खालको अवस्था अवस्थिति छ भने हामी सहयोग गर्न सक्छौँ तपाईँहरूलाई, अगाडि बढ्न सक्नुहुन्छ तपाईँहरू पनि. हामी यहाँहरूलाई विशेष प्राथमिकतामा राखेर चाहिँ कार्यक्रम बनाउँछौँ भनेर भन्ने गरेका छौँ हामीले.
त्यही पनि आइरहेका
छैन छैन अहिले. हेर्नुहोस्
अब जस्तो हुन्छ नि, उनीहरूले स्थानीय तहबाट आफ्नो अधिकार लिनका लागि स्थानीय तहमा आफ्ना कार्यक्रम पार्नका लागि चाहिँ उनीहरूले के गर्नु पर्ला तपाईँ त अब त्यहाँ स्थानीय अब उन माग्न नआएकन?
अब सबैभन्दा पहिला चाहिँ उहाँहरूले आफ्नो एउटा खालको जुन पहिचान छ त्यो पहिचान समाजमा खुल्ने गरी चाहिँ आउनु पऱ्यो. त्यसपछि उहाँहरूले आफ्ना त्यो समुदायलाई एकत्रित बनाउने दिशामा अगाडि बढ्नु पऱ्यो र एकत्रित दिशामा अगाडि के अरे चाहिँ बढिसकेपछि उहाँहरूले आफ्ना कार्यक्रमहरू के बनाउन सक्नुहुन्छ र आफूले बनाउन नसके पनि कतिपय कार्यक्रम योजनाहरू उहाँहरूलाई हामीले पनि सुझाउँछौँ र त्यो अन्तर्गत योजनाहरू निर्माण गर्नको लागि र योजना दिनको लागि हामी उहाँहरूलाई मद्दत गर्न सक्छौँ.
जस्तो भनौँ न, अब तपाईँका भाषण गर्दाखेरि सम्बोधन गर्दाखेरि यस्ता यस्ता समुदाय पनि छन् भनिरहँदाखेरि उहाँहरू किन यस्तो सम्बोधन गर्दा पनि किन अगाडि आउन नसकिरहनु भएको होला तपाईँहरूको त्यहाँ चाहिँ?
अब हाम्रो समाजको संरचना दुईवटा सामाजिक लिङ्गको एउटा खालको स्कुलिनबाट अगाडि बढिरहेको अवस्था छ र त्यो अवस्थामा अब खुलेर छुट्टै खालको एउटा भन्दा मलाई समाजको छुट्टै पात्र हुँदाखेरि सबैबाट एक्लिन्छु कि सबैबाट चाहिँ नराम्रो मलाई चाहिँ व्यवहार हुन्छ कि अथवा चाहिँ त्यस्तो हेला होचो अपहेलना हुन्छ कि भन्ने ढङ्गबाट पनि उहाँहरू चाहिँ खुल्न नसके आउन नसके हुनुहुन्छ. जस्तै तपाईँलाई पछिल्लो भनिहाल्छु, अब सुदूरपश्चिमको एउटा चाहिँ जिल्लामा अहिले पछिल्लोचोटि एउटा घटना घट्यो नि एउटा. हेर्नुहोस्, यो समाजले, यो सभ्यताले, यो विज्ञानले नस्वीकारेको कुरा जुन बोक्सी प्रथा, जुन त्यसको विरोधी कानुनहरू, त्यसको चाहिँ खिलाफमा त्यसको चाहिँ त्यसलाई चाहिँ नियन्त्रण गर्न कति कानुनहरू बने, त्यही पनि चाहिँ खुलम खुला चाहिँ एउटा स्थानीय तहको मुख्य मान्छेकै अगाडि त्यस्ता खालको घटनाहरू घट्ने भने हाम्रो समाजले त्यो खालका चाहिँ चिजहरूलाई अथवा त्यो खालको चाहिँ एउटा खालको सामाजिक लिङ्गलाई अथवा चाहिँ पचाउन सक्ने अवस्थाको निर्माण भएको छैन र नि उहाँहरू नखुलेको जस्तो मलाई लाग्छ एउटा सामाजिक भए त्रासका कारण पनि. तर त्यो बिस्तारै वातावरण बन्दैछ
भने त्यसको लागि त जनप्रतिनिधिले पनि सहयोगी भूमिका निर्वाह गरिदिनु पर्ला होइन?
अहिलेको अवस्थामा हो, हामीले विभिन्न जुन अघिले मैले तपाईँलाई उदाहरण दिइहालेँ, यो जुन तेस्रो लिङ्गको सवाल एउटा सवाल हो. अर्को कुरा, यो धामी झाँक्रीहरूसँग सम्बन्धित हाम्रो अन्धविश्वास र अन्धसंस्कारका कारणले एउटा खालको वर्ग पीडित छ, उहाँहरूसँग सम्बन्धित भयो, दलितहरूसँग सम्बन्धित भयो, एउटा छुवाछुत पनि एउटा ठुलो समस्याका रूपमा छ. अब सुदूरपश्चिम लगायतको देशका कुनै भागमा चाहिँ छाउबडी प्रथाहरू छ, यसैकै रूपमा यसलाई एउटा देशको समस्याको रूपमा चाहिँ यसलाई लिएर बिस्तारै एउटा सामाजिक ढङ्गले अर्को कानुनी पाटो त छँदैछ, कानुन बलियो निर्माण भएकै छ, कानुन कारवाही हुन्छ नि. तर कानुनी कारवाही हुने ठाउँसम्म आउने अवस्थै छैन यस्ता घटनाहरू. हेर्नुहोस्, किनभने समाजको एउटा चेतनाको नेतृत्व चाहिँ त्यहाँको चाहिँ प्रतिनिधिले गर्ने हो, त्यही समाजको जुन समाजको चेतनाभन्दा बाहिर त जनप्रतिनिधि पनि जान सक्दैन. त्यस कारणले पनि त्यसलाई बिस्तारै त्यसको दायरा फराकिलो बनाउँदै जानुपर्ने अवस्था छ. त्यो अब लगभग चाहिँ चरण सुरु भइसक्यो जस्तो लाग्छ हरेक गाउँपालिका नगरपालिकामा.
जस्तो अब अन्तिममा खोटाङको हलेसी चितुवाचुङ नगरपालिकामा अब तत्कालै देखिने परिवर्तनहरू के हुन्?
अब तत्कालै देखिने परिवर्तनहरू अहिले
पनि वडा नम्बर छको अध्यक्षको हैसियतले वडा नम्बर छमा चाहिँ कस्ता परिवर्तन?
वडा नम्बर छ लगायत अहिले वडा नम्बर छको चाहिँ सवालमा कुरा गर्नुहुन्छ भने हामीले अहिले निर्वाचित भएको लगभग 8 महिना भयो. 8 महिनाको बिचमा सबैभन्दा हामीले सरकारी कार्यालयको स्तर सुधारका लागि पहिलो काम गऱ्यौँ. हामीले त्यहाँको हुलाक, त्यहाँको स्वास्थ्य चौकी, त्यहाँको चाहिँ गाउँ विकास समितिको पुरानो कार्य, अहिलेको हाम्रो वडा कार्यालय चाहिँ कार्यालयहरूको स्तर वृद्धि गर्ने त्यो काम गऱ्यौँ पहिलो काम. दोस्रो काम भनेको हाम्रो स्वास्थ्य चौकीमा बच्चा जन्माउने कामका लागि जुन बर्थिङ सेन्टर भनिन्थ्यो त्यो बर्थिङ सेन्टर अत्यन्तै मेहनत गरेर हामीले स्थानीय स्रोत साधनको परिचालन गरेर सबै सरसामान चाहिँ जोडेर यो बिचमा हामीले मङ्गलटारमा सुत्केरी गराउने एउटा चाहिँ अस्पतालको चाहिँ सुरुवात गरेका छौँ. त्यो सँगसँगै अब मङ्गलटारमा सडकका लागि, विद्युतका लागि मङ्गलटार अहिले यही आर्थिक वर्षभित्र उज्यालो वडाका रूपमा घोषणा हुँदैछ. मङ्गलटारका प्रत्येक घरधुरीमा यो आर्थिक वर्षमा हामीले विद्युतीकरण गर्ने लक्ष्यका साथ नगरपालिकाबाट पैसा विनियोजन गरेका छौँ. त्यस्तै मङ्गलटारमा खनिएका दुईवटा सडक, जुन सडकमा अहिले गाडी गुड्न सकेका छैनन्, ती सडकहरूमा एम्बुलेन्स गुड्न सक्ने र मङ्गलटारमा सकेसम्म गाडीको जिपको रुट समयको व्यवस्थापन गर्ने ढङ्गले हामी अगाडि बढेका छौँ. त्यो सँगसँगै खानेपानी सबैभन्दा ठुलो समस्या हाम्रो सुक्खा क्षेत्र, अलैँची सुक्खा क्षेत्र, मङ्गलटार पनि सुक्खा क्षेत्रमै पर्छ. हामीले यस आर्थिक वर्षमा करिब हाम्रो पुराना 9 वडामा 7 वडाका लागि पानी पुग्ने गरी एउटै योजना हामीले सञ्चालन गरेको, करिब 4 करोडको योजना, त्यो योजना चलिरहेछ. त्यो सँगसँगै अन्य कुराहरू, आर्थिक सामाजिक सुधारका कुराहरू, सांस्कृतिक सुधारका कुराहरू, मान्छेका प्रत्यक्ष व्यक्तिगत उसँग जोडिने कुराहरूसँग काम गरिरहेछौँ। र अबको हाम्रो प्राथमिकता भनेको स्थानीय तहमा, जुन वडामा भन्नु, अब विद्यालय सुधारका कार्यक्रमहरू लिएर अगाडि बढ्दैछौँ। अहिले हामी विद्यालयको सबैभन्दा पहिले पूर्वाधार सुधार, कक्षा कोठाहरू चाहिँ अब को स्तर उन्नति, फर्निचरको स्तर उन्नति, त्यसपछि पढाइसँग सम्बन्धित किरिका के अरे चाहिँ विभिन्न चाहिँ शैक्षिक सामग्रीहरू र पुस्तकालय। अब केही यो महिनाभित्र, लगभग चैत महिनाभित्र हामीले मङ्गलटारमा नगरपालिकाकै सबैभन्दा ठुलो पुस्तकालयको चाहिँ सुरुवात गर्दैछौँ मङ्गलटारमा। यसरी यसरी नै हाम्रा कार्यक्रमहरू अहिले अगाडि बढिरहेको अवस्था छ।
यहाँका आगामी दिन अझ सफल रहन्, यहाँले बनाएका योजना सफल हुन्, जनप्रतिनिधिसँग जनताले जुन आशा गरेका छन् त्यो आशा पुरा गर्न सफल हुनुहोस् हाम्रो शुभकामना छ। हेर्नुहोस् यहाँलाई,
यहाँलाई धेरै धेरै धन्यवाद। अब लामो समयपछिको स्थानीय चुनाव र त्यसपछि आएको जनप्रतिनिधि हामी, नयाँ संरचनाका कारणले केही कारणीय जटिलता र अभावका कारणले केही कामको ढिलासुस्ती अवश्य नै भएको छ। त्यही पनि हामी काम गर्ने र आफ्नो प्रतिबद्धता अनुसारको चाहिँ नि कामहरू जनतामा सम्पन्न गरेर अगाडि बढ्ने दिशामा छौँ। यहाँको यो देशभरिका विभिन्न एफएममा सञ्चालन हुने के अरे चाहिँ कार्यक्रम, यो पहिचानमा आफ्नो कुराहरू राख्न दिनुभयो। म नगरपालिकाको तर्फबाट, वडाको तर्फबाट र व्यक्तिगत तर्फबाट यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
यहाँलाई पनि स्टुडियोसम्म आइदिनु भयो, आफ्नो कुरा राखिदिनु भयो, धेरै धन्यवाद छ।
यहाँलाई धन्यवाद।
हामी सबै भिन्न, हामी सबै समान, यो कार्यक्रम पहिचान निलिएर समाजको उत्पादन र पहिचान मिडियाको प्रस्तुति। कार्यक्रम पहिचान तपाईँलाई कस्तो लागिरहेको छ? तपाईँले लागेको कुरा निलिएर समाजको तपाईँले फोन गर्दा पैसा नपर्ने टेलिफोन नम्बर 1660-01-2140 फोन गरेर टिपाउन सक्नुहुन्छ भने पहिचान मिडिया @gmail.com लेखेर पनि पठाउन सक्नुहुन्छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको गतिविधि, विचार लगायतका सामग्री पढ्न र हेर्नका लागि पहिचान.com अङ्ग्रेजी र नेपाली दुवै संस्करणमा सञ्चालित छ। आजको कार्यक्रम पहिचानमा हामीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर 6 अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रमेश राउतसँग कुराकानी गर्यौँ। आजका लागि कार्यक्रम पहिचानको समय सकिने लागेको छ। भोलि फेरि कार्यक्रम पहिचान लिएर आउने नै छौँ। त्यतिन्जेलसम्मका लागि म माधव दुलाल बिदा हुन्छु। नमस्कार। I know.